رب کا فرمان یہ پیارا قرآن ہمارا قرآن ہمارا قرآن. الحمد للہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم. الصلاة والسلام علیک یا رسول اللہ، الصلاة والسلام علیک یا حبیب اللہ، الصلاة والسلام علیک یا نبی اللہ وعلا آلک و اصحابک یا نور اللہ. مدنی چینل کے ناظرین، الحمدللہ ماہ رمضان ہے، اس کی برکتیں ہیں اور اللہ کی رحمت سے مدنی چینل پر آپ مختلف سلسلے دیکھ رہے ہیں. ہمارا سلسلہ ہمارا قرآن ہے، الحمدللہ آج بھی حاضر ہوئے ہیں اور انشاءاللہ اچھی اچھی نیتوں کے ساتھ آخر تک سلسلے میں شامل رہیں گے، تو اللہ کی رحمت سے امید ہے کہ بہت کچھ اچھی باتیں سیکھنے کو ملیں گی. نبی پاک صلی اللہ علیہ وسلم پر درود پاک پڑھنے کے فضائل احادیث میں کثرت سے آئے ہیں، انہی میں سے ایک فضیلت یہی بیان فرمائی، خود نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا، تمہارا مجھ پر درود پاک پڑھنا تمہاری دعاؤں کا محافظ، رب تبارک و تعالی کی رضا کا باعث اور تمہارے اعمال کی پاکیزگی کا سبب ہے. ایک کام چھوٹا سا، وقت اور مشقت کے اعتبار سے چھوٹا، اجر و ثواب و برکتوں کے لحاظ سے بڑا، درود پاک. ایک کام کریں، تین باتیں، دعاؤں کی حفاظت ملے گی، رب کی رضا ملے گی اور انشاءاللہ اعمال کی پاکیزگی کا سبب بنے گا. صلو علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم. مدنی چینل کے ناظرین، انسان بحیثیت انسان، اس کی تخلیق اللہ تعالیٰ کی عبادت کے لیے کی گئی، اس کی فرما برداری کے لیے کی گئی. وما خلقت الجن والانس الا ليعبدون، فرما دیا کہ جنات کو انسانوں کو اپنی عبادت کے لیے پیدا فرمایا، اور دن و رات کی جو تخلیق ہے، بدلیاں ہیں، زندگی اور موت کی جو تخلیق، اس کی وجہ بھی سورہ ملک میں بیان فرمائی کہ جانچو تم میں سے کس کا کام بہتر ہے. اپنے رب کی فرما برداری میں گزرے، لیکن بتقاضائے بشریت اگر گناہ ہو جائے، نافرمانی ہو جائے، بلکہ معاذ اللہ کفر و شرک میں مبتلا ہوتے ہیں بعض افراد، تو ان کو بھی دین اسلام نے نا امید نہیں کیا، بلکہ توبہ کے ساتھ اللہ کی بارگاہ میں رجوع کرنے کی شرط پہ ان کو بھی معافی کا اعلان فرمایا. اور قرآن کریم میں جا بجا کئی جگہ پر اللہ رب العزت نے اس بات کو بیان فرمایا کہ تم توبہ کرو، اللہ تعالیٰ کو یہ بات پسند ہے. قرآن کریم توبہ کی عظمت، فضیلت اور اس کی برکتوں کو اور اس کی کیفیات کو بیان کیا گیا، اور بندہ مومن کو، اللہ کے بندوں کو اللہ کی طرف رجوع کرنے، اس سے تعلق استوار کرنے، جوڑنے اور غلطی پہ ندامت و پیشمانی اختیار کرتے ہوئے دوبارہ اپنے رب کے دامن رحمت میں شامل ہونے کی نبی سنائی اور ان کی ڈھارس بندائی اور ان کو موٹیویٹ کیا. ہم بھی آج انشاءاللہ عزوجل اللہ پاک کی اسی عطا اور بخشش کا تذکرہ کرنے جا رہے ہیں. قرآن کریم کی بعض آیات لیں گے انشاءاللہ عزوجل، قرآن کریم بھی سنیں گے اور احادیث طیبہ میں جو حدیث پاک میں توبہ کے حوالے سے باتیں آئی ہیں وہ بھی سنیں گے انشاءاللہ، اور کچھ آج اس بخشش، مغفرت اور توبہ کے بارے میں انشاءاللہ ہم نے سننا سنانا ہے. بڑا پیارا موضوع ہے، اللہ کی رحمت والا موضوع ہے. ہم خطاگار، گناہگار، اپنے رب کریم سے رحمت ہی کے طلبگار ہیں، تو رحمت بھرا موضوع ہے. آخر تک شامل رہیے انشاءاللہ، بہت کچھ سیکھنے کو ملے گا. اللہ پاک قرآن کریم کی سورۃ الزمر آیت نمبر 53 میں ارشاد فرماتا ہے، قل یا عبادی الذین اسرفوا علی انفسہم، فرمایا تم فرماؤ، اے محبوب، اے نبی پاک صلی اللہ علیہ وسلم، آپ ارشاد فرما دیجئے، آپ بتا دیجئے، اے میرے وہ بندوں جنہوں نے اپنی جانوں پر زیادتی کی. زیادتی کیسے کی؟ گناہ و نافرمانی کر کے، کفر و شرک کر کے جنہوں نے زیادتی کی. لا تقنطوا من رحمت اللہ، اللہ کی رحمت سے نا امید نہ ہو. ان اللہ، بے شک اللہ پاک، یغفر الذنوب جميعا، اللہ پاک سب گناہ بخش دیتا ہے. انہو هو الغفور الرحیم، بے شک وہی بخشنے والا مہربان ہے. قرآن کریم کی یہ آیت کریمہ ہمیں بخشش کا مژدہ سنا رہی، ہمیں امید دلا رہی ہے کہ اے نافرمانوں، اے گناہگاروں، اے رب کی بارگاہ سے بھاگنے والوں، آ جاؤ اپنے رب کی دامن رحمت میں، آ جاؤ اور اس سے توبہ و استغفار کر لو، اس سے بخشش چاہو تو کیا ہوگا؟ فرمایا انہو هو الغفور الرحیم، تو بے شک وہی بخشنے والا مہربان ہے، وہ اپنے بندوں کو بخش دیتا ہے جو کفر سے باز آئے، گناہوں سے سچی توبہ کر لے، بے شک وہی گناہوں پر پردہ ڈال کر بخشنے والا، مصیبتوں کو دور کر کے مہربانی فرمانے والا ہے. اللہ رب العزت ہمیں سچی پکی توبہ کی توفیق عطا فرمائے. اس آیت میں اس سے معلوم ہو رہا ہے کہ ہمیں نا امید نہیں ہونا چاہیے. لا تقنطوا من رحمت اللہ، اللہ کی رحمت سے نا امید نہیں ہو. کتنے ہی گناہ ہو گئے، کتنی ہی نافرمانیاں ہو گئیں، اللہ کی رحمت سے تو زیادہ نہیں، اللہ کی رحمت پہ تو غالب نہیں. ہاں بندہ مومن کو ڈرنا ضرور چاہیے، لیکن مایوس نہیں ہونا چاہیے کہ اللہ کی رحمت کی کوئی انتہا نہیں. اس مالک کریم کی رحمت، اس کی بخشش بے انتہا ہے، اس کا کوئی کنارہ نہیں ہے، اس کی کوئی گنجائش نہیں کہ اتنی اتنی اتنی، بلکہ جیسی اس کی ذات ہمارے فہم و خیال سے بڑی ہے، ایسے ہی اس کی رحمت بھی بہت وسیع ہے. اور اللہ تعالی گناہوں کو معاف فرما دیتا ہے. حضرت سیدنا انس بن مالک رضی اللہ تعالی عنہ سے روایت ہے کہ نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا، اللہ تعالی ارشاد فرماتا ہے، حدیث قدسی ہے، بات اللہ کی ہے، زبان مصطفیٰ صلی اللہ علیہ وسلم کی ہے، فرماتے ہیں آقا کریم صلی اللہ علیہ وسلم، اللہ تعالی ارشاد فرماتا ہے، اے انسان جب تک تو مجھ سے دعا کرتا اور امید رکھتا رہے گا، میں تیرے گناہ بخشتا رہوں گا، چاہے تجھ میں کتنے ہی گناہ ہو، مجھے کوئی پرواہ نہیں. اے انسان، اگر تیرے گناہ آسمان تک پہنچ جائے، اے انسان اگر تیرے گناہ آسمان تک پہنچ جائے، اتنے زیادہ ہو جائے، پھر تو بخشش مانگے تو میں بخش دوں گا، مجھے کوئی پرواہ نہیں. اور فرمایا، اے انسان اگر تیرے گناہ زمین بھر ہو جائے، پوری زمین گناہوں سے، تیرے ایک کے گناہوں سے بھر جائے، اور تو اتنے گناہ لے کر میرے پاس آئے لیکن تو نے شرک نہ کیا ہو، تو میں تمہیں اس کے برابر بخش دوں گا. اس آیت مبارکہ کے مفہوم کو، معنی کو سمجھنے کے لیے تفسیر صراط الجنان میں امام غزالی رحمۃ اللہ علیہ کا کلام پیش فرمایا. فرمایا امام غزالی فرماتے ہیں، جو شخص سر تا پا گناہ میں ڈوبا ہوا ہو، جب اس کے دل میں توبہ کا خیال پیدا ہوا تو شیطان اس سے کہتا ہے کہ تمہاری توبہ کیسے قبول ہو سکتی ہے، وہ یہ کہہ کر اسے اللہ کی رحمت سے مایوس کر دیتا ہے. شیطان نا امید کرتا ہے بندے کو، بندہ گناہوں کے بعد توبہ کی طرف مائل ہو رہا ہے. میں تھوڑی سی اس کی تفہیم کرتے ہوئے عرض کر رہا ہوں. امام غزالی فرما رہا ہے، سر سے پاؤں تک گناہوں میں ڈوبا ہوا ہے، اور جب اس کے دل میں توبہ کا خیال پیدا ہوتا ہے، اس کا ازلی دشمن شیطان کہتا ہے کہ تیری توبہ کیسے ہو سکتی، اللہ تعالیٰ تیری توبہ کو کیسے قبول کرے گا، تیری توبہ تو منظور نہیں ہوگی. مطلب یہ کہ اللہ کی رحمت سے مایوس کرتا ہے. تو اس صورت میں ضروری ہے کہ مایوسی کو دور کر کے امید رکھے، اور اس بات کو یاد کرے کہ اللہ پاک تمام گناہوں کو بخشنے والا ہے. بے شک اللہ کریم ہے، اپنے بندوں کی توبہ کو منظور و قبول فرماتا ہے. نیز توبہ ایسی عبادت ہے جو گناہوں کو مٹا دیتی ہے. اللہ فرمایا، التائب من الذنب کمن لا ذنب له. حدیث پاک میں آیا، گناہوں سے توبہ کرنے والا ایسا ہے گویا کہ اس نے گناہ کیا ہی نہیں. اللہ، کیسی پیاری روایت ہے، کیسی پیاری آیات ہیں. قرآن کریم میں ایک جگہ فرمایا، اور اللہ تمہیں عذاب دے کے کیا کرے گا، अल्लाह पाक हम पे रहमत फरमाना चाहता है। अल्लाह पाक बख्शीश के दरवाजे खोले हुए हैं उसने अपनी रहमत से, लेकिन हमारी क्या जिम्मेदारी है कि हम उसकी फरमाबरदारी करें। दानिस्ता नादानिस्ता, सगीरा कबीरा, छुपकर लोगों के सामने गुनाह हो जाए तो उसकी बारगाह में तौबा करें और उससे रुजू करें। अब यहां एक सवाल होता है कि अगर हर गुनाह ही माफ हो रहा है और अल्लाह ताला गुनाह माफ करने वाला है, हम लोगों को बाज़ औक़ात देखते हैं, कहते हैं, हम तक बात पहुंचती है कि जुर्रत पैदा हो जाती है और वो उम्मीद पैदा होती है कि जो इंसान को बदबख्ती के गढ़े में डालने वाली, महरूमी के गढ़े में डालने वाली, कि बंदा अल्लाह की रहमत को उम्मीद करते हुए, नाजायज उम्मीद करते हुए, फिर वो गुनाहों में लग जाता है। और जब उसकी तवज्जो दिलाओ कि गुनाह से बाज आओ, गुनाह ना करो, अल्लाह की नाफरमानी ना करो, तो वो अल्लाह की रहमत का मिस यूज कर रहा है गोया, और कहता है कि जी ठीक है मैं गुनाह कर रहा हूं तो क्या हुआ, अल्लाह की रहमत बहुत बड़ी। बेशक उसकी रहमत बहुत बड़ी, लेकिन कुरान करीम की आयत में बयान फरमाया, व इन्नी लगफारुन लिमन ताबा व आमना व अमिल सालिहन। सूरत ताहा में फरमाया कि बेशक मैं इस आदमी को बहुत बख्शने वाला हूं जिसने तौबा की, ईमान लाया और नेक अमल किया। तो ऐसी रहमत जो है वो अल्लाह के करीब करने वाली नहीं है, ये बख्शिश के करीब करने वाली नहीं है, बल्कि महरूमी और नाकामी की तरफ लेके जाने वाली। क्योंकि उलामा ने इसकी तफहीम और इसकी तफसील ये बयान फरमाई कि जब तौबा के साथ मगफिरत की तवक्को हो तो ऐसा शख्स उम्मीद करने वाला और हिदायत पे अमल करे तो नेकियों की तरफ माइल हो तो ये उम्मीद करने वाला, और अगर गुनाहों पे इसरार के बावजूद मगफिरत की तवक्को हो तो ऐसा शख्स धोखे में। बाज रिवायत में कहा गया ऐसा शख्स रब से ठट्टा करता, मजाक करता कि गुनाह भी जारी है और मगफिरत की उम्मीद भी कर रहा है, ये भी कह रहा है अल्लाह मुझे बख्श दे, फिर गुनाह भी कर रहा है। तो ये दुरुस्त नहीं है मामला, बल्कि तौबा और बख्शिश है, दरवाजा खुला है, लेकिन उसका प्रोसीजर है, उसके उसूल है। एक हदीस पाक में आया, जैसे अभी मैंने पीछे भी हदीस पेश की कि गुनाह से तौबा करने वाला ऐसा है गोया कि उसने गुनाह किया ही नहीं। एक और हदीस पाक में आया, अन्नदमु तौबत, तौबा है क्या? तो हदीस पाक में आया नदामत तौबा है। तो तौबा है क्या? महज इस्तिग़फ़ार इस्तिग़फ़ार करना, महज बख्शिश की उम्मीद रखना, यह तौबा? अपने गालों पे हल्के हल्के से चपत मार लेना, ये तौबा, ये बख्शिश की जरिया है? नहीं जाना। तौबा एक प्रोसेस है, एक अमल है, एक उम्मीद है, एक उम्मीद का दरवाजा है जिसके जरिए से रहमत इलाही, बख्शिश और मगफिरत मिलती। तो तौबा के भी अपने तकाज़े हैं। तौबा गुनाहों को तो मिटा रही है, लेकिन उस तौबा के अपने तकाजे हैं और उलामा ने उसको तफसील के साथ बयान फरमाया कि तौबा है क्या। तौबा की तीन चार शराइत उलामा ने बयान फरमाई। तौबा यह है कि अपने माजी के पीछे वक्त में होने वाले गुनाह पर नदामत हो और अब उस गुनाह को ना करने का पक्का अजम हो, पुख्ता इरादा हो कि अब यह गुनाह नहीं करना, और इसी तरह मुस्तकबिल में उस पर कायम रहने और उसकी तलाफी उलामा ने बयान फरमाए कि वो गुना जिस नोयत का है वैसी उसकी तलाफी हो, नदामत भी हो, वो गुना माजी का भी हो, आइंदा ना करने का अजम भी हो और उसकी तलाफी हो। नदामत हदीस पाक में अन्नदमु तौबतु, नदामत तौबा है। यहां मिरातुल मनाजी में मुफ्ती अहमद खान नईमी रहमतुल्लाह अलैह ने जो इस इससे एक बार गुफ्तगू फरमाई है, उसका हासिल यह है कि हदीस पाक में सिर्फ नदामत को तौबा क्यों कहा गया, तो आपने फरमाया ये रुकन आला है, ये सबसे बड़ा रुकन है। किसी चीज के अरकान होते हैं ना, किसी चीज पे कोई चीज डिपेंड करती है, तो फरमाया तौबा क्या रुकन आला जो है वो नदामत। नदामत होगी तो ये बंदा तौबा करेगा, ندامت ہوگی تو یہ بندہ آئندہ گناہ سے بچے گا، ندامت ہوگی تو رجوع کرے گا، ندامت ہوگی تو یہ تلافی کرے گا. تو ندامت جو ہے یہ توبہ کا رکن اعظم ہے، اور اسی لیے اس کو حدیث پاک میں فرمایا الندم توبہ، ندامت توبہ ہے. دوسری بات یہ کہ ماضی میں ہوں، حال اور مستقبل کے گناہ پہ توبہ نہیں ہوگی، یہ تو مذاق ہے کہ گناہ کرتے چلے جا رہے ہیں، کرتے چلے جا رہے ہیں اور پھر کہہ رہے معاف کر دے معاف کر دے معاف کر دے، حرام ماذا اللہ کماتے چلے جا رہے ہیں، گالیاں دیتے جا رہے ہیں، غیبتیں کرتے جا رہے ہیں، بدنگاہیاں کرتے جا رہے ہیں، نماز قضا کرتے جا رہے ہیں، تو کہہ رہے معاف کر دے، تو یہ نہیں. تو اس غلط راستے کو چھوڑ کر اچھے سیدھے نیکیوں والے راستے پہ آنا ہو، اور پھر آئندہ نہ کرنے کا عزم مصمم. یہ نہیں کہ ابھی چھوڑ رہا ہوں، ابھی رمضان آ گیا تو چھوڑ دیا ہے، رمضان جائے گا تو شروع کر دوں گا، یہ تو کوئی بات نہ ہو. تو اس کے لیے ضروری ہے کہ آئندہ بھی نہ کرنے کا ارادہ. اور یہاں پہ بعض لوگوں کو شیطان وسوسہ دیتا ہے کہ تم تو رک نہیں پاؤ گے تو پھر توبہ کیوں کر رہے ہو. دیکھیں سر دست اس وقت آپ کس پوزیشن میں، اس وقت آپ توبہ کریں، اور آپ کا کام میرا کام کیا ہے، ہمارا کام نیت ارادہ اور عزم ہے کہ مولا میں نہیں کروں گا، میں نہیں کروں گا. توفیق دینے والی ذات اللہ کی ہے، اور پھر کیا پتہ زندگی وفا کرے نہ کرے، کیا پتہ یہ سعادت ملے کہ بندہ ابھی توبہ کرے اپنے مالک کے حضور، زبان سے کرے دل میں کرے کہ یا اللہ میں اپنے تمام گناہوں سے معافی چاہتا ہوں، مجھے معاف فرما دے، میری مغفرت فرما دے، مجھے بخش دے. ہوتا نا بعض اوقات خیال آتا بھائی میں استقامت نہیں ملی، تو یہ ابھی توبہ کی ہے، کیا پتہ اگلے لمحے ہمارا انتقال ہو جائے، ہمیں گناہ کا موقع ہی نہ ملے. الحمدللہ. تو یہ میں وسوسے کا جواب دے رہا ہوں کہ مجھ سے پھر گناہ ہو جائے تو کیا پتہ موت آ جائے، اچانک ہی تو آنی ہے موت، پتہ تھوڑی کب آنی ہے کس. تو توبہ کر لی جائے گی تو انشاءاللہ یہ گناہ سے بچائے گی. پھر کم از کم توبہ کا فائدہ کیا ہے، تو پچھلے گناہ تو معاف ہو رہا ہے بھائی، اگلی آمدنی ہو رہی ہے نہیں ہو رہی وہ تو ایک بات ہے نا اپنی جگہ ہے، لیکن پچھلے گناہ تو معاف ہو رہے ہیں، قرض تو اتر رہا ہے، تو کم از کم پچھلے گناہوں کو معاف کروا لیں، توبہ کریں، لیکن ہو سچی. اور پھر ایک چیز یہ کہ تلافی ہو، جیسا گناہ ہے ویسی تلافی. سادہ سی ایک دو مثالیں میں پیش کر دیتا ہوں. مثلا کسی کا قرض دبایا ہوا تھا، کسی سے قرض لیا تھا، 50,000 لیے، 500 لیے تھے، 5,000 لیے تھے، 50,000 لیے تھے، 5 لاکھ لیے تھے، 5 کروڑ لیے تھے، وہ قرض دبا لیا تھا، جی لے سکتے ہو تو لے لو، کہ تو گناہ کا کام تھا، نافرمانی تھی اللہ تعالیٰ کی، بندے کو دکھ پہنچانا تھا. اب توبہ کر رہا ہے کہ جی یا اللہ میں نے ایسے قرض دبایا تھا، مجھے معاف فرما دے، تو بہت اچھی بات ہے توبہ کرنا. لیکن اب یہ رقم یا تو دینی ہوگی اسے، یہ رقم اس کو دینی ہوگی، یا کم از کم اس سے معاف کروانی ہوگی جس کا تقاضا ہے. اسی طریقے سے نماز قضا ہیں پچھلی، تو جناب اب میں نے توبہ کر لی ہے بس ٹھیک ہے، تو توبہ کرنا مرحبا، توبہ تو کرنی ہی چاہیے، لیکن اس کے ساتھ ساتھ وہ جو قضا نمازیں ہیں وہ ادا کرنی ہوں گی. تو اسی طریقے سے تلافی کے اعتبار سے اور بھی اس کی شرائط صورتیں اور احکام ہیں، جو آپ کو انشاءاللہ مکتبۃ المدینہ کی بڑی پیاری کتاب میں ریکمینڈ کروں گا. یہ ساری گفتگو جو میں کر رہا ہوں یہ وہاں پہ بھی لکھی ہوئی ہے، کچھ میں سیرت الجنان سے بھی لی ہے. تو وہ کون سی ہے، توبہ کی حکایات اور روایات، توبہ کی حکایات اور روایات، مکتبۃ المدینہ کی بڑی پیاری کتاب ہے توبہ کے اوپر. تو اس کو حاصل کر لیجئے، سافٹ کاپی بھی مل جاتی ہے اس کی، پی ڈی ایف دعوت اسلام کی ویب سائٹ سے، ہماری اپلیکیشن سے، اور مکتبۃ المدینہ سے اس کی ہارڈ کاپی بھی مل جائے گی. تو یہ کتاب لے لیجئے. اب یہ توبہ کی آپ نے، اب اس پہ شکر بھی ادا کیجیے، ہر نعمت پہ شکر ادا کرنا چاہیے، تو توبہ کی توفیق ملنے پہ بھی رب کی بارگاہ میں شکر ادا کیجیے. پھر اب یہ کیسے معلوم، جی ٹھیک ہے توبہ کے جو احکام تھے، جس طریقے سے توبہ کرنی تھی وہ کر لی، جو تلافی کرنی تھی وہ بھی کر دی ہے، لیکن بعض اوقات ہوتا ہے بندہ سوچتا ہے جی مجھے کیسے معلوم، یا وہ کون سی چیزیں جن کو اختیار کروں تو میری توبہ پختہ ہو جائے، توبہ پہ استقامت مل جائے، یا یہ پتہ چل جائے کہ جی میں توبہ کرنے میں کامیاب ہو گیا کہ نہیں ہو گیا، تو بھی توبہ میری اللہ کی بارگاہ میں مقام قبولیت پایا کہ نہیں پایا. تو امام غزالی رحمۃ اللہ تعالی علیہ نے جو گفتگو کی اس کا حاصل اور خلاصہ یہ ہے کہ اس کے اوپر کوئی یقینی حکم نہیں دیا جا سکتا، کیونکہ یہ تو بندے کا اور رب کا معاملہ ہے، بندے کا اور رب کا معاملہ ہے. تو इस पे कतई यकीनी हुक्म तो नहीं दिया जा सकता कि जी इस शख्स की तौबा कबूल हो गई और इसकी नहीं हुई। ये तो बहुत मुश्किल काम है, ये तो दिलों का मामला है, अल्लाह का मामला है, बंदे का मामला है, कोई तीसरा दूसरा बंदा कैसे बीच में इन्वॉल्व हो। लेकिन कुछ अलामतें हैं कि जिनके जरिए से यह अंदाजा होता है कि आया मेरी तौबा कबूल हुई कि नहीं, मेरी बख्शिश की जो उम्मीद है वो कैसी है। तो उसमें इस चीज को बयान किया गया कि अगर तौबा के बाद गुनाहों में कमी आए और गुनाह छूट जाए, नेकियों में इजाफा हो और नेकियां बढ़ जाए, नेकियों में दिल लग जाए, नेकियों पे इस्तेकामत मिलना शुरू हो जाए, अल्लाह के अहकाम आसान मालूम होने शुरू हो जाए, अल्लाह के अहकाम पे अमल करना आसान हो जाए, ये सारी चीजें वो हैं कि जिनके जरिए से ये अंदाजा लगाया जा सकता है कि जी तौबा मकबूल है। अब तौबा के बाद क्या कर, कुरान करीम ने बयान फरमाया इन्नल हसनाती युज़हिबन सय्यात। कुरान करीम में सूरह हूद में अल्लाह पाक ने इरशाद फरमाया कि बेशक नेकियां गुनाहों को मिटा देती। अब ये जो तौबा है इस पे इस्तेकामत मिले कैसे और इस्तेकामत मिलती क्यों नहीं, वैसे तो इस पे बड़ी तफसीली डिबेट है, लेकिन चंद बातें बुनियादी। नंबर एक, ये गौर किया जाए कि हम जो कमा रहे हैं और खा रहे हैं और अपनी औलाद को खिला रहे हैं वो कैसा है। अगर उसमें हराम की आमेजिश है तो याद रखिए कि गंदगी गंदगी को लाती है, तो हराम से बच के हलाल की तरफ आए। खुद इस मामले में भी तौबा अलग से करें और तलाफी की भी जो सूरत बनती है तो करें। दूसरी चीज, तौबा पे इस्तेकामत पाने के लिए ला इल्मी जहालत को दूर करें, इल्म दीन हासिल करें कि किसी भी चीज का जायज नजायज, सवाब गुनाह, हलाल हरामी कैसे पता चले, ये इल्म से पता चले। तो तौबा पे इस्तेकामत पानी है तो उसके लिए एक जरिया जो है ना इल्म। और तीसरी बड़ी अहम चीज, बड़ी बुनियादी चीज तौबा पे इस्तेकामत पाने के लिए, अपने दोस्त और अहबाब को चेक कर लीजिए किन लोगों में उठना बैठना है। क्योंकि अगर आपकी सोहबत तब्दील नहीं हो रही तो फिर तब्दीली आना बहुत मुश्किल है। एक शख्स अगर, ये मिसाल है हमारे माशरे में आम देखा जाता है कि अगर किसी को नशे की लत पड़ गई है, नशे की बीमारी लग गई है, मुख्तलिफ किस्म के नशे, तो उसके दोस्त भी फिर वैसे ही होते, वो उन नशई लोगों में बैठना पसंद करता है क्योंकि वो एक दूसरे की तबीयतें और एक दूसरे की पसंद नापसंद और एक दूसरे की हमनवाई होती है। तो अब जब वो उनके पास जाता है तो वो इसको ताबुन करते हैं नशे में, ये उनके साथ सपोर्ट करता है नशे में। अब अगर ये शख्स को अल्लाह तौफीक दे और इसे नशे से, मतलब समझते नहीं है बहुत सारे लोग, छोड़ना चाहते और ये समझ रहा है कि मैं गलत रास्ते पे चल पड़ा हूं, मुझे बचना चाहिए, तो बाज़ोकात रिहैबिलिटेशन सेंटर्स होते हैं, हॉस्पिटल्स होते हैं, ऐसे क्लिनिक्स होते हैं कि जो इनकी ट्रीटमेंट करते हैं। तो हमने क्या करना है, हमने अपनी सोहबत बदल लेनी और हमने अच्छे लोग, नेक लोग, आशिकान रसूल, आशिकान सुन्नत से दोस्ती कर लेनी, उनकी सोहबत उनकी दोस्ती अपना ली। जैसे दावत इस्लामी का दीनी माहौल, तो इसके करीब आ जाए इंशाल्लाह, नेकियों की तरगीब भी होती रहेगी, गुनाहों की मजम्मत भी आप सुनते रहेंगे इंशाल्लाह, और मौके भी मिलते रहेंगे। और सबसे बहुत खूबसूरत बात कि आपको तौबा की तौफीक मिलती रहेगी। अल्लाह पाक हमें तौबा की बरकत अता फरमाए, अल्लाह पाक हमें दीन और दुनिया की रहमतों से हिस्सा अता फरमाए। रमजान शरीफ है, बख्शिश का महीना है, बख्शिश के परवाने जारी हो रहे हैं। अल्लाह पाक के हुजूर आप भी दुआ करें, हम भी दुआ करते हैं। अल्हम्दुलिल्लाह मदनी चैनल पर सहरी में भी दुआ का सिलसिला है, इफ्तार में भी दुआ का सिलसिला है। उस दुआ में उमूमी तौर पर बख्शिश और मगफिरत की तलब भी होती है। तो काश हम अपने लिए भी दुआ करें, अपने अजीज व अकरीबा के लिए, अपने मोहसिनों के लिए, बल्कि सारी उम्मत के लिए दुआ करें कि मौला करीम मुझे भी तौबा की सच्ची तौफीक दे दे, मुझे भी मगफिरत का परवाना मिल जाए और सारी उम्मत का बेड़ा पार हो जाए, सारी उम्मत को मिल जाए बख्शिश। तो दुआ करते रहिए, अल्लाह पाक हमें अपनी बख्शिश और रहमत से हिस्सा अता फरमाए। सल्लु अला हबीब सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
रब का फरमान ये प्यार।